रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय। आगामी आर्थिक वर्षको बजेटले आर्थिक समृद्धिका लागि निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन गर्ने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। मुस्ताङमा 103 किलोमिटर लामो 33 केभी प्रसारण लाइन विस्तार तीव्र। र गाजा क्षेत्रमा 50 दिन भन्दा बढ़ी समयसम्म सहायता रोकिएपछि संयुक्त राष्ट्र संघको शीर्ष अदालतमा सुनवाई शुरू। र नेपाल एएफसी अन्डर 20 महिला एसियन कप छनौटको समूह एमा। चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको आयोगको 19औं बैठकले आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको हो। बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबीबीएस तथा बीडीएसको सीट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित 11 सदस्यीय कार्यदलले दिएको सुझाव सहितको प्रतिवेदन स्वीकार गरेको छ। आयोगको गत माघ 25 गते बसेको 16औं बैठकले निजी मेडिकल कलेजले सरकारी सरह आवासीय चिकित्सकलाई मासिक 48,737 रूपियाँ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको हो। बैठकपछि आयोगका सह अध्यक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले 16औं बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेकाले आवासीय चिकित्सक आन्दोलनबाट फिर्ता हुनुपर्ने बताउनुभयो। उहाँले शुल्क पुनरावलोकनका लागि प्रक्रिया शुरू हुने बताउनुभयो। प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षा मन्त्री मानवीर राईले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2079-80 र 2080-81 पेश गर्नुभएको हो। सभाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्रभावकारी र कार्यान्वयनमुखी संरचना बनाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारू र सुरक्षित बनाउने दिशामा विधेयक र यसपछि बन्ने संरचनाहरूले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले विधेयकलाई समयानुसार थप परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सक्ने गरी विधेयकलाई अगाडि बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। नेपालको वायु सेवालाई भरपर्दो, विश्वसनीय र मर्यादित बनाउने गरी विधेयक संशोधन सहित समृद्ध बनाउन जरूरी रहेको सांसदहरूले औल्याउनुभयो। त्यसअघि बैठकमा सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा भएको घटनाका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सबैलाई संयमित बन्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आन्दोलनरत शिक्षकसँगै पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई सरकारले व्यवस्था गरेको जनाउँदै सदनमा छलफलका लागि प्रतिनिधि सभा सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिनुभएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता सम्बन्धी अध्ययन गर्न गठित उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ। उपसमितिका संयोजक राजेन्द्र प्रसाद लिङदेनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई आज प्रतिवेदन बुझाउनु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। प्रतिवेदन ग्रहण गर्दै समिति सभापति पोखरेलले पूर्ण प्रतिवेदनमाथि समितिको आगामी बैठकमा छलफल हुने बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर 2 मजदूरको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका 11 पोडे स्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा हावाहुरी सहितको चट्याङ लागेर संखुवा सभाको सिलिचोङ गाउँपालिका 2 का 44 वर्षीय भरत पुवी राई र सोही ठाउँका 18 वर्षका महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उता संखुवा सभाको मकालो गाउँपालिका 3 कालो पतालमा चट्याङ लागेर 17 भैंसी मरेका छन्। वर्षासँगै परेको चट्याङ लागेर मकालो 3 स्थित कालो पातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। हिमाली जिल्ला मुस्ताङमा 33 केभी प्रसारण लाइन विस्तार तीव्र गतिमा अघि बढ़ेको छ। नेपाल विद्युत प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका 2 कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदर कुण्ड गाउँपालिका चराङसम्मको 103 किलोमिटर दूरीमा 33 केभी प्रसारण ट्रान्समिशन लाइन विस्तार अघि बढ़ाएको हो। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोड़िएको उपल्लो मुस्ताङको लोमामथाङ स्थित कोरला नाकासम्म हाल 11 केभी विद्युत क्षमताको प्रसारण लाइन सञ्चालनमा रहेको छ। जुम्लाको तिला गाउँपालिकामा सञ्चालित 4 दिने विशेषज्ञ सेवा सहित निशुल्क स्वास्थ्य शिविरमा 765 जनाले स्वास्थ्य सेवा लिएका छन्। यही वैशाख 11 12 गतेसम्म घोडे महादेव स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा 261 जनाको स्वास्थ्य जाँच गरिएको छ। उच्च हिमाली क्षेत्र खुम्बुमा हिजोदेखि भइरहेको भारी हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन्। खुम्बु क्षेत्रमा रहनुभएका ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरूद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन्। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरिएको छ। लगनखेल स्थित मच्छिन्द्र भालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न साक्य सहितका पानेजूले विधिपूर्वक पूजा गरी बाजागाजा सहित बोकेर पुलचोकमा ल्याएर साँझ रथारोहण गराउनु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। गाजामा सहायता रोकिएको 50 दिनभन्दा बढ़ी भइसकेको अवस्थामा संयुक्त राष्ट्र संघको शीर्ष अदालतले आजबाट इजरायलको मानवीय जिम्मेवारीबारे सार्वजनिक सुनवाई शुरू गरेको छ। हेग स्थित अन्तर्राष्ट्रिय अदालत आईसीजेमा संयुक्त राष्ट्र संघका प्रतिनिधिहरूले आफ्ना धारणा प्रस्तुत गर्ने र त्यसपछि प्यालेस्टिनी पक्षले धारणा राख्ने कार्यक्रम रहेको छ। 5 दिन लामो यो सुनवाईमा अमेरिका, चीन, फ्रान्स, रूस र साउदी अरेबिया लगायत 38 देशले आफ्नो विचार राख्नेछन्। साथै अरब राष्ट्रहरूको लीग, इस्लामिक सहयोग संगठन र अफ्रिकी संघले पनि आफ्ना भनाई राख्नेछन्। इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या 46 पुगेको होर्मुजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मिहर दाद हसन जादेहलाई उद्धृत गर्दै इराना समाचार एजेन्सीले जनाएको छ। अधिकारीहरूले आगलागीमा 1000 भन्दा बढ़ी व्यक्तिहरू घाइते भएको बताएका छन्। इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउँदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्याङ्कन गरिने जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो 9 महिनामा करिब 3 अर्ब 57 करोड़को चिया नेपालबाट निर्यात भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस अवधिमा 2,70,00,000 केजी तयारी चिया उत्पादन भएको जनाएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले 29 राष्ट्रिय चिया दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालमा कुल 20,160 हेक्टर जमीनमा चिया रोपण गरिएको जानकारी गराएको छ। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याउने बताउनुभयो। कार्यक्रममा कृषि सचिव गोविन्द प्रसाद शर्माले कृषिमा निर्यातजन्य वस्तुको उत्पादनलाई वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालमा सञ्चालनमा आएका 83 औषधि उद्योग मध्ये 9 उद्योग बन्द भएका छन्। औषधि व्यवस्था विभागमा दर्ता भएका 182 उद्योग मध्ये उत्पादन गर्दै आएका 83 उद्योगहरू पनि आधा क्षमतामा मात्रै उत्पादन गरिरहेको चितवनमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताउनु भएको छ। उहाँहरूले 17 वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा स्वदेशी उद्योगहरूले लागत मूल्य पाउन नसकेको र कतिपय उद्योगको उत्पादन नै बन्द गर्नु परेको बताउनुभयो। कार्यक्रममा नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष जी नारायण बहादुर छेत्रीले नेपाली औषधि लागत मूल्य भन्दा कम मूल्यमा बिक्री गर्न व्यवसायहरू बाध्य भएको बताउनुभयो। नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले मूल्य समायोजन हुन नसक्नु देशकै उद्योगले आवश्यक मात्रामा उत्पादन गर्न सक्ने औषधि विदेशबाट आयात गर्न दिनु लगायतका कारणले नेपालका औषधि उद्योग धराशायी बन्दै गएको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको बताउनु भएको छ। नेपाली कंग्रेस उद्योग तथा व्यापार विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण राज्यले तयार गर्नुपर्ने र सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो। वीरगंजका उद्योगी व्यवसायहरूले विभिन्न मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नु परेको बाधा र अडचन फुकाउनका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन्। कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले वीरगंजमा आयोजना गरेको अन्तर्क्रियामा उद्योगी व्यवसायहरूले नेपालका लागि आयात गरिएका वस्तु तथा सामान ल्याउँदा प्रक्रिया झन्झटिलो र लागत बढी भएकोले त्यसलाई घटाउन पहल गर्न आग्रह गर्नुभयो। कार्यक्रममा कोलकाता स्थित नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्यले नेपालमा आयात हुने सामानको लागत र समय घटाउने प्रयास निरन्तर भइरहेको बताउनुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
नेपाल एएफसी अन्डर 20 महिला एसियन कप छनौटको समूह एमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले सोमबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा उत्तर कोरिया, भूटान, मंगोलिया र साउदी अरब रहेका छन्। यो समूहको खेल भूटानमा हुनेछ। अगस्त 2-10 हुने छनौटमा 23 राष्ट्र सहभागी हुनेछन्। सहभागीलाई 8 समूहमा विभाजन गरिएको छ। 7 समूहमा 4 तथा 1 समूहमा 5 टोली रहेका छन्। हरेक समूहका विजेताका साथै 3 उत्कृष्ट उपविजेता टोलीले 1-18 अप्रेल 2026 थाइल्याण्डमा हुने प्रतियोगितामा स्थान बनाउनेछन्। लगातार दोस्रो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ। साबिक विजेता आर्मीले समूह एको अन्तिम खेलमा सोमबार बागमती प्रदेशलाई 5 विकेटले पराजित गरेको छ। आर्मीले अघिल्लो खेलमा एपीएफलाई पराजित गरेको थियो। यो समूहबाट बागमती र एपीएफ भने बाहिरिएका छन्। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको 97 रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले 17.3 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। वर्षाले आउटफिल्ड भिजेका कारण ढिला शुरू भएपछि 26 ओभरमा छुट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको बागमतीले 24.3 ओभरमा सबै विकेट गुमाउँदै 96 रन मात्र बनाएको थियो। प्रतियोगिता अन्तर्गत मंगलबार समूह बी अन्तर्गतको खेलहरू शुरू हुनेछन्। मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
अब मौसम आगामी 24 घण्टामा कोशी, मधेस लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय। आगामी आर्थिक वर्षको बजेटले आर्थिक समृद्धिका लागि निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन गर्ने नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। मुस्ताङमा 103 किलोमिटर लामो 33 केभी प्रसारण लाइन विस्तार तीव्र। गाजा क्षेत्रमा 50 दिनभन्दा बढ़ी समयसम्म सहायता रोकिएपछि संयुक्त राष्ट्र संघको शीर्ष अदालतमा सुनवाई शुरू। र नेपाल एएफसी अण्डर 20 महिला एसियन कप छनौटको समूह एमा। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।